मानवाधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ। म रिमा बिसीको। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको हो। यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो जागरण 93.6 MHz बुटोल, सामुदायिक रेडियो धुरकोट 102.2 MHz गुल्मीबाट हरेक शनिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म, रेडियो मुक्ति 95.5 MHz बुटोलबाट हरेक सोमबार बेलुकी 8 बजेदेखि 8:30 बजेसम्म, रूपन्देही एफएम 102 MHz भैरव बाट हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो सिद्धगंगा 107.9 MHz अर्घाखाँचीबाट हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले दोस्रो चरणको कोरोनाको संक्रमण बढ्दै गइरहेको बेला स्थानीय सरकारको तयारी के कस्तो रहेको छ, सो सन्दर्भमा रहेर कार्यक्रम तयार पारेका छौं। कार्यक्रममा कोरोना संक्रमणको जोखिम बढ़िरहेको बेला नेपालगंज उपमहानगरपालिकाले के कस्तो तयारी गरेको छ, अवस्था कस्तो छ, सो विषयमा नेपालगंज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणासँग गरिएको कुराकानी।
संक्रमणको संख्या बढी भएकाले, च्याप बढी भएको कारणले बेड पुगिरहेको छैन, अक्सिजनको त्यति ठूलो समस्या छैन।
कोरोना संक्रमण दोस्रो चरणमा फैलिरहेको अवस्थामा सामान्य नागरिकले कोरोना भए नभएको कसरी थाहा पाउन सकिन्छ, सुरक्षित हुन के गर्ने, सो विषयमा लुम्बिनी प्रादेशिक अस्पताल बुटोलका वरिष्ठ फिजिसियन तथा कोरोना फोकल पर्सन डाक्टर नन्दु पाठकसँग गरिएको कुराकानी।
संक्रमितसँग नियमित अब टेलिफोनको फोनमा कुरा गर्न सकिन्छ, सामाजिक दूरी कायम गरेर मास्क, दुवैजनाले मास्कको प्रयोग गरेर सामाजिक कायम गरेर कुराहरू गर्न सकिन्छ। नियमित रूपमा खानाको बारेमा नियमित रूपमा पोषणयुक्त खानाहरू परिवारको अरू मेम्बरले दिने हो, हाउस वाचनप्रति अचुकी भेटमा पढाइदिइराख्नुपर्छ।
साथमा बुटोल उपमहानगरपालिकाले कोरोना संक्रमणको जोखिमलाई कम गर्न र संक्रमितको उपचारलाई सहज बनाउनका लागि के कस्तो तयारी गरेको छ, बुटोल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीसँग गरिएको कुराकानी।
र अहिले देशैभरि लौ सिलिन्डर छैन, एउटा अभाव जस्तो स्थिति सिर्जना भएपछि हामीले सबै उद्योगीहरूलाई आह्वान गर्यौँ, उत्पादकहरूलाई आह्वान गर्यौँ, बैठकमा बोलायौँ, डिलरहरूलाई आह्वान गर्यौँ, बैठकमा बोलायौँ, र यो अक्सिजनको आपूर्तिलाई यसरी व्यवस्थापन गर्नका निम्ति सहयोग गर्नु भनेपछि अहिले उत्पादकहरूले रिफिलका लागि हामी कति पनि कमी गर्दैनौँ भनेर वचनबद्धता दिनुभएको छ।
आजको कार्यक्रममा समेटेका छौँ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ।
ओहो, मास्क नलगाई कता हो?
बजारतिर निस्केको मास्क यता बगालीमा बोकेर हिँडेको छु त।
ल, मास्क बोकेर मात्रै कहाँ हुन्छ र, नाक छोपिने गरी लगाउनु पर्छ नि। मैले लगाएको मास्कले तपाईँको सुरक्षा गर्छ अनि तपाईँले लगाएको मास्कले मेरो सुरक्षा गर्छ क्या?
ए, हामी सबैले कुरा बुझेर मास्क मात्रै लगायौँ भने पनि कोरोनाबाट जोगिन मद्दत गर्दो रहेछ। आजबाट म पनि मास्क लगाउँछु र अरूलाई पनि मास्क लगाउन अनुरोध गर्छु।
नियमित रूपमा मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र बेला बेलामा साबुन पानीले हात धुने गरेमा हामी कोरोनाबाट बच्न सक्छौँ, कोरोनाबाट बचाउ र अरूलाई पनि बचाउ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
कार्यक्रममा अब सुनौ दोस्रो चरणको कोरोनाको संक्रमण र स्थानीय सरकारको तयारीका सन्दर्भमा तयार पारिएको रेडियो सामग्री। विदेशबाट आएका एक व्यक्तिबाट आफन्तलाई COVID-19 को संक्रमण भएको पाइएसँगै नेपालमा COVID-19 को संक्रमण दोस्रो चरणमा प्रवेश गरेको हो। संक्रमण दोस्रो चरणमा प्रवेश गर्नु भनेको स्थानीय व्यक्ति संक्रमित हुनु हो। दुबईबाट भारत हुँदै फर्किएका कोइलालीका संक्रमित एक युवकबाट उनकी 34 वर्षीय आफन्तमा संक्रमण सरेको पुष्टि भएको थियो। यो पुष्टिसँगै नेपाल COVID-19 संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा विभागको अभिलेखमा उल्लेख छ। नेपालमा यसअघि विदेशबाट आएकामा मात्र कोरोना संक्रमण देखिएको थियो। पहिलो पटक पुष्टि भएको 73 दिनपछि नेपाल कोविड 19 संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको हो। संक्रमणको दोस्रो चरण रोक्न नसके समुदायमा फैलिन सक्छ, जसलाई तेस्रो चरण भनिन्छ। मुलुकमा कोरोनाको संक्रमण तेस्रो चरणमा गयो भने ठूलो जनसंख्या संक्रमित हुन सक्छ। कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बिरामीहरूको उपचारमा स्थानीय तहहरू सक्दो प्रयास गरिरहेका छन्। अस्पताल आइसोलेसन र अक्सिजनको व्यवस्थापन लगायतका प्रयासहरू भएको देखिन्छ। तर पनि नागरिकले अनुभूति गर्ने गरी सेवा नपाएका गुनासाहरू आइरहेका छन्। अर्कोतिर नागरिकहरूले पनि सरकारले अवलम्बन गरेका स्वास्थ्य मापदण्डहरू पालना गरेको देखिँदैन। यस पटकको नयाँ प्रजातिको महामारी गत सालको जस्तो सामान्य छैन। ज्वरो आउने, रुगा खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुने मध्ये केही लक्षण मिलेमा तुरन्त पीसीआर टेस्ट गराउनुपर्छ। एक पटक परिवारमा एकजना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था छ। तसर्थ कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्ने, संक्रमणको शंका लागेमा तुरन्त पीसीआर टेस्ट गर्ने, सहेर वा हेरौं भनेर अलमल नगर्ने, जति सक्दो रोग पत्ता लाग्यो त्यति छिटो उपचार हुने अवस्था हुन्छ। पीसीआर पोजिटिभ आएमा गत साल जस्तो सप्लिमेन्ट, भिटामिन वा इम्युन बुस्टर खाएर ढुक्क नहुनुहोस्। यस पटकको कोविडमा छिटो निमोनिया हुने भएकोले तुरन्तै नजिकको कोविड अस्पतालको फिभर क्लिनिकमा जानुहोस्। त्यहाँ चिकित्सकले तपाईँलाई परीक्षण गरेर आवश्यकता अनुसार छातीको एक्सरे, रगतको जाँच तथा सिटी स्क्यान गर्ने सल्लाह दिनुहुन्छ। यदि तपाईँको अवस्था खराब छ भने उहाँहरूले नै औषधि वा भर्नाको लागि सल्लाह दिनुहुनेछ। लामो समय ज्वरो आयो, खोकी लाग्यो, सास फेर्न गाह्रो भयो, खाना खान गाह्रो भयो वा अक्सिजनको स्तर 94 भन्दा तल झर्यो भने घरमा नबस्नुहोस्। यो अवस्थामा तपाईँलाई छातीमा संक्रमण भएको हुन सक्छ। जति छिटो अस्पताल पुग्यो त्यति छिटो भर्ना नपर्ने एवं सजिलोसँग रोग निको हुने अवस्था हुन्छ। गत साल संक्रमण भएका वा यो साल खोप लगाएका व्यक्तिलाई पनि संक्रमण हुन सक्छ। प्रजाति फरक भएकोले गाह्रो हुन पनि सक्छ। मैले खोप लगाएको छु वा पोहोरको एन्टिबडीले काम गर्छ भनेर लापरवाही नगर्नुहोस्। अप्ठ्यारो भए तुरन्त अस्पताल जानुहोस्। बाल बालिका तथा युवालाई केही हुँदैन भनेर घरमा नबस्नुहोस्। यस पटक बाल बालिका र युवाको संक्रमण दर, गम्भीर हुने दर तथा मृत्यु दर गत सालको भन्दा धेरै रहेको छ। अस्पताल जाने बेलासम्म घोप्टो परेर सुत्नु भयो भने अक्सिजनको स्तर केही बढ्छ। तसर्थ पेटको बलमा घोप्टो परेर सुत्नुहोस्। अस्पताल प्याक छन् भनेर नआत्तिनुहोस्। अस्पताल जाँदैमा सबै भर्ना हुनुपर्छ भन्ने नसोच्नुहोस्। प्याक भएका अस्पतालले अस्पताल बाहिर समेत अक्सिजन दिएर उपचार गरिरहेका छन् भन्ने कुरा बुझ्नुहोस्। चिकित्सकको सल्लाह बिना आफै अक्सिजन लगाएर घरमा नबस्नुहोस्। अक्सिजन उपचार होइन, निमोनिया वा अन्य छातीको संक्रमणको औषधि चलाउँदै अक्सिजन लगाउनु पर्छ। अक्सिजनको मात्रा चिकित्सकको सल्लाह अनुसार मात्र घटबढ गर्नुपर्छ। औषधि उपचार प्रत्येक व्यक्तिको फरक हुन सक्छ। एकजनालाई निको भएकोले औषधि अर्को व्यक्तिलाई निको नहुन सक्छ। तसर्थ स्वास्थ्यकर्मी बाहेकका व्यक्तिले सिफारिस गरेको औषधि सेवन नगर्नुहोला। कुनै पनि औषधिले कोरोना च्वाट्ट निको हुने वा लाग्न नदिने कुरा गर्दछ भने त्यो गलत हो। यस पटकको संक्रमणले निकै छिटो फोक्सोमा असर गर्ने भएकोले 4-6 घण्टामा निकै बढी असर गर्न सक्छ। तसर्थ भोलि अस्पताल जाउँला भनेर नबस्नुहोला। निको भएका संक्रमितका कुरा सुन्नुहोला। कार्यक्रममा कोरोना संक्रमणको जोखिम बढ़िरहेको बेला नेपालगंज उपमहानगरपालिकाले के कस्तो तयारी गरेको छ, अवस्था कस्तो छ, सो विषयमा नेपालगंज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणा।
यो कोविडको दोस्रो लहर आउने भन्दा पहिले हामी 140 बेड जति हाम्रो तयार थियो, र अब यो लहर, यो कोविडको दोस्रो लहर आउँदाखेरि भयावह स्थिति भयो र दिनकै 50-60 बेड बनाउनु पर्ने स्थिति भयो र हामीले अब त्यो बेड भोलि नै बनिहाल भने हुँदैन, त्यसको सबै व्यवस्था गर्नुपर्छ। र हाम्रो अस्पताल हल्लामा अब झन्डै 220 बेड बनाइसकेका छन् र मेडिकल कलेजले पनि कोलपुरले पनि अब 150 जतिको सञ्चालन गरेको छ। नगरपालिकाले 50 अक्सिजन सहितको सञ्चालन गरेको छ। वार्ड वार्डले पनि खोलिरहेको छ। तर जति गरे पनि यहाँ संक्रमितको संख्या बढी भयो भन्ने च्याप बढी भएको कारणले बेड पुगिरहेको छैन। अक्सिजनको त्यति ठुलो समस्या छैन, अक्सिजन ट्याङ्कको समस्या छ र बेडको समस्या छ। सीमित छ। अक्सिजन फ्याक्ट्री त हाम्रो यही नगरपालिकामा अक्सिजन फ्याक्ट्री छ, अक्सिजन प्रोडक्सन भइरहेछ, तर चाहिँ नि सिलिन्डरको अभावले अलिकति यो समस्या छ।
अहिलेको मेयर साहब, यो सबैभन्दा अहिलेको पछिल्लो समय भनेको धेरै संक्रमितको संख्या बढ्दै गयो र व्यवस्थापनको पाटो चाहिँ जटिल बन्दै गयो भनिरहँदाखेरि के कुरामा चाहिँ समस्या भयो? बेडको पनि एउटा कुरा रह्यो, कतिपय ठाउँमा चाहिँ अक्सिजनको समस्या छ भन्ने कुराहरू पनि आइरहेको छ। नेपालगंज उपमहानगरपालिकामा कस्तो छ स्थिति?
अब यहाँ स्थिति नाजुक छ, 24 जिल्लाका मान्छे एकदम अन्तिम स्थिति पुग्छ, पहाडका जिल्लाहरूमा यहाँ आइपुग्छन्। यहाँको मृत्यु रेटमा 50% हाम्रो चाहिँ 50% बाहिरका मान्छे आएर यहाँ मृत्यु हुन्छ। अब नलिन पनि भएन, बिमारी आएर हस्पिटलमा छिरिसक्यो राख्नै पर्छ। हाम्रो बाँकी जिल्लाको भन्दा पनि बाहिरको बिमारीको च्याप धेरै छैन, आएर यहाँ आउँछ अन्तिम स्टेज।
मेयर साहब, यो स्थानीय सरकार भनेको झ्यालबाट हेर्दा देखिने र बाटोमा हिँड्दा भेटिने सरकारको रूपमा पनि चिनिन्छ। यतिखेर कोरोना संक्रमणको महामारीले गर्दा यहाँहरूले काम गरिरहनु भएको छ, तर जति काम हुनुपर्ने हो त्यति भएनन् भन्ने गुनासाहरू पनि एकतिर छँदैछन्। यो अवस्थामा संघीय सरकार र प्रदेश सरकारको समन्वय कतिको छ, छोटकरीमा बताइदिनुहोस् न।
अब हामीले त गर्न सक्ने गरिरहेको छ, हेर्नुहोस् होइन, यस्तो महामारीको बेलामा गुनासो हुनु स्वाभाविकै हो। ठुला ठुला देशहरूले त म्यानेजमेन्ट गर्न सकिरहेको छैन, हामी त अभावै अभाव भएको देशमा त्यही पनि यहाँ राम्रै म्यानेजमेन्ट भइरहेको छ। अब संघीय सरकारले पनि बिस्तारै केही गर्न थालेछ, त्यहाँदेखि प्रदेशले पनि बिस्तारै अगाडि बढेको छ, तर सोचे जस्तो चाहिएको जस्तो खालि रेडियोमा फुट दिने आश्वासन दिने तर चाहिँ फिल्डमा चाहिँ तर समय लाग्ने अथवा आउने नआउने सहयोग यस्तो स्थिति छ र हामी अगाडि बढ्दैछ।
अहिले कोरोना संक्रमितहरू होम आइसोलेसनमा बस्नेहरूको संख्या एकदमै बढ्दो छ। होम आइसोलेसनमा बस्ने संक्रमितहरूका लागि यहाँ एउटा नेपालगंज उपमहानगरपालिकाको प्रमुख भएको हैसियतले के सन्देश दिनुहुन्छ?
हामीले होम आइसोलेसनमा केही नभए पनि हाम्रो 2500-3000 व्यक्तिहरू होम आइसोलेसनमा बसेछन्। हामीले वार्ड वार्डबाट कमिटी बनाएर स्वास्थ्य कर्मीहरूलाई घर घरमा गएर दबाई दिने, उनीहरूलाई मनोवैज्ञानिक परामर्श दिने र चाहिँ कुनै पनि इमर्जेन्सी परेमा हाम्रो फोकल पर्सन हरेक वार्डमा फोकल पर्सन छन्, स्वास्थ्य कर्मी छन्। स्वास्थ्य कर्मीलाई फोन गरेर हामीले आफ्नो आइसोलेसन केन्द्रमा लिएर जान्छौँ। हामीले दुईटा आइसोलेसन केन्द्र बनाएछौँ र होम आइसोलेसनको पनि निकै राम्रो व्यवस्था छ। तर अब यो व्यवस्थाले कति संख्या ठेक्न सक्ने कुरा आयो, संख्या बढ्दै गए पनि कुनै पनि व्यवस्था पनि असफल हुन सक्ने स्थिति रहनेछ।
धेरै जिल्लाहरूमा निषेधाज्ञा भएको छ कोरोना संक्रमणको जोखिमलाई कम गर्नको लागि, जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ र बाँकी जिल्लामा पनि निषेधाज्ञा छ र निषेधाज्ञाको पालना के कस्तो भइरहेको छ, छोटकरीमा बताइदिनुहोस् न।
हाम्रो अब पहिलो चरणको निषेधाज्ञा देशभरिमा सुरु हामीले गर्यौँ र निषेधाज्ञा त सिद्धिसक्यो, अर्को दोस्रो चरणको पनि अब दोस्रो दिन भइसक्यो। निषेधाज्ञाले फाइदा के भएको छ भने हाम्रो यो कोरोनाको ग्राफ, संक्रमितको ग्राफ स्ट्रेट लाइनमा आयो, यो बढ्दै त्यस्तो तीव्र गतिले जस्तो पहिले बढ्दै थियो, हर दिन दोपहर हुने त्यस्तो छैन, अलिकति बढी गराएको छ, तर त्यसको चाहिँ बढ्ने ग्राफ चाहिँ अलिकति घटेको छ।
हामी कुराकानीको अन्तिममा छौँ, अन्तिममा हामीलाई सुनेर बस्नु हुने आम श्रोताहरूलाई यहाँ एउटा नेपालगंज उपमहानगरपालिकाको प्रमुख भएको हैसियतले के सल्लाह दिनुहुन्छ?
मैले के सन्देश दिने, सबैलाई थाहा छ सोसियल डिस्टेन्स मेन्टेन गर्नुपर्छ, मास्क लगाउनुपर्छ, सकेसम्म घरमै बस्नुपर्छ। र अर्को कुरा के छ भने यो भ्याक्सिन चाहिने, भ्याक्सिन लगाइहाल्नु पर्यो, जसले जहाँ भेटाउँछ भ्याक्सिन लगाइहाल्नु पर्यो। यहाँ के देखिया छ भने भ्याक्सिन लगाएको व्यक्तिहरूमा संक्रमित भयो भने त्यो घातक हुँदो रहेछ, यो आइसियु पुग्न पर्ने स्थिति रहने छैन। एउटा डोज पनि लगाइसकेका छ भने कोरोनाले त्यति नराम्रोसित च्याप्न सक्ने स्थिति रहँदैन। र मेरो सुझाव चाहिँ सबै जसले यहाँ भ्याक्सिनको
वहाँ हुनुहुन्थ्यो नेपालगंज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणा, पालिकाले गरेको तयारीका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। अब सुनौ कोरोना संक्रमण दोस्रो चरणमा फैलिरहेको अवस्थामा सामान्य नागरिकले कोरोना भए नभएको कसरी थाहा पाउन सकिन्छ, लक्षण र चिन्हहरू कस्ता हुन्छन् र सुरक्षित रहन के गर्ने, सो विषयमा लुम्बिनी प्रादेशिक अस्पताल बुटोलका वरिष्ठ फिजिसियन तथा कोरोना फोकल पर्सन डाक्टर नन्दु पाठक।
सुरुमध्ये ज्वरो आउने, खोकी लाग्ने, घाँटी अस्कार भएर घाँटी दुख्ने, त्यसपछि बिस्तारै चासो नगाह्रो हुने, खाना मन लाग्ने, पखाला लाग्ने, बिस्तारै व्यक्ति स्वाद खान पाउने र बन्द खान पाउने, यी मुख्य इलनहरू सुरुमध्ये इलनहरू आएमा साथ आएको दुई तिन दिनमा गएर चाहिँ नर्मली स्वाद परीक्षण गर्न भन्छु, त्यो पछिको सेन्टरमा गएर पिसिआर परीक्षण गर्नु पर्यो, पिसिआरको रिपोर्टमा पोजिटिभ आउँछ कि नेगेटिभ आउँछ कुरा गर्नु पर्यो। नर्मली अरू भाइरस ज्वरोमा चाहिँ सुरुमा एकै लक्षण देखिए पनि तिन दिनदेखि बिस्तारै कम भएर पाँच दिन जतिमा अरू भाइरल रोगीहरू चाहिँ ठिक हुन्छन् भने कोरोनामा चाहिँ पाँच दिनपछि बिस्तारै बिरामीलाई चर्दै जाने लक्षण देख्छ। त्यही भएर कुनै पनि लक्षण पाँच दिनभन्दा बढी गयो भने कोरोना कोरोना हो कि भनेर सोच्नुपर्छ र अरू भाइरलमा भन्दा यसमा चाहिँ पेट दुख्ने कखड लाग्ने जिउ दुख्ने र पेट स्ट्रेच स्मेल सेन्सेसन अरू भाइरल फिभर भन्दा यसमा भिन्न तरिकाले हराउँदै जाने गर्छ यी कुराले चाहिँ कोरोना र सामान्य रोगा खोकीबाट छुटाउन सकिन्छ त्यसपछि सुरुमा लक्षण देख्ने बित्तिकै होम आइसोलेसनमा जाने भनेको होम आइसोलेसनमा जाने मुख्य उद्देश्य भनेको परिवार र समुदायमा आफूबाट अरूलाई यो रोग संक्रमण हुन नदिन अथवा आफूबाट अरू संक्रमित नहोस् भन्ने नै उद्देश्यले होम आइसोलेसन राखिएको हो होम आइसोलेसन पछाडि एउटा छुट्टै कोठामा बस्नुको छ आफूले प्रयोग गर्ने युटेन्सिल्स भाँडा कुँडा बाथरुमहरू एकजनाले मात्र प्रयोग गर्ने त्यसैले आफैले सफा गर्ने गर्नुको छ वेल भेन्टिलेसन भएको कोठा हुनुपर्छ त्यसपछि दुईवटा झ्याल भएको एकतिरबाट कन्टिन्यू एयर फ्लो भएको घामको किरण आउने खालको गुम्ब नभएको कोठा हुनुपर्छ र जसबाट प्रशस्त मात्रामा खानेकुराहरू खाने कुनै पनि खानेकुराहरू खानालाई रोकटोक छैन सबै खानेकुराहरू खान मिल्छ उच्च मनोबल प्रचार गर्ने आफ्नो डेली एक्टिभिटिजहरू सामान्य व्यायामदेखि लिएर सबै कोठाभित्र गर्न सक्छ र कोठामा बस्दा पनि मास्कको प्रयोग अनिवार्य रूपमा गर्नुपर्दछ आफ्नो सामानहरू सबै आफैले मिलाउने सफा गर्ने गर्नुपर्दछ ताकि अरू परिवारको मेम्बरहरूले सामानहरू कुनै पनि प्रयोग गर्न नहोस्
डाक्टर साहब विशेष गरेर अहिले डाक्टर साहबले पनि भन्नुभयो होम आइसोलेसनमा बस्ने बिरामीहरू पनि बढी हुनुहुन्छ रूपन्देही जिल्लाकै कुरा गर्दा कतिपय संक्रमितहरू भाडामा बस्ने संक्रमितहरू पनि हुनुहुन्छ र उहाँहरूले सोही अनुसार बसिरहनु भएको छ के कुराहरू अझ बढी सावधानी अपनाउन पर्छ होला डाक्टर साहब
भाडामा बस्ने अब जहाँ कोठाको कमी छ अब कतिसम्म त एउटै कोठामा अब बस्नै मिल्दैन यही भयो बरु अब गाउँपालिका सहर जहाँ पनि आइसोलेटरहरू परेको आइसोलेट सेन्टरमा गएर पर्यो तर एउटै कोठामा बस्नाले गर्दाहरू अरू परिवार मेम्बरसँग बस्नाले त्यहाँ त रोग संक्रमण सम्भावना एकदमै बढेर जान्छ तर म त एउटै कोठामा बस्ने सल्लाह दिनु मिल्दैन बरु नजिकको आइसोलेसन सेन्टरमा गएर चाहिँ बस्नुपर्छ
डाक्टर साहब यो जो होम आइसोलेसनमा बसिरहनु भएको बिरामीहरू हुनुहुन्छ उहाँहरूले कस्तो अवस्थामा चाहिँ स्वास्थ्य कर्मीको सम्पर्कमा आउने अथवा कस्तो अवस्था भयो भने अस्पतालमा जाने गर्नुपर्छ बताइदिनुहोस् न
पहिलो कुरा लक्षण हो लक्षण चाहिँ बिस्तारै तिनदेखि पाँच दिनपछि बिस्तारै घट्दै घट्दै गइरहेछ आफूलाई सहज महसुस भयो भोक पनि लाग्न थाल्यो जिउ दुखाइ पनि कम भयो खोकी पनि कम भयो भने आत्तिनु पर्दैन तर सुरुमा ज्वरो आयो बिचमा बस्यो फेरि ज्वरो आयो भने त्यो चाहिँ अलिक राम्रो भएन अब रोग बढ्दैछ कि भन्ने बुझिन्छ खोकी सुक्खा खोकी बढ्दै गयो खोकीमा रगत देखियो बाथरुम जाँदा वासरुम जाँदाखेरि फर्केर आउँदाखेरि अलिकति दम बढ्न थाल्यो अलिकति हिँड्दा पनि फ्याँक्या हुने सिँगे चढ्दा पनि फ्याँक्या हुन थाल्यो नर्मली अहिले चाहिँ पल्स अक्सिमिटर हेर्छौँ पल्स अक्सिमिटरमा अक्सिजनको मात्रा 93 भन्दा मुनि गयो नाप्दाखेरि 93 पाँचभन्दा गाह्रो भयो खोकीमा रगत देखियो रोकिएर बसेको ज्वरो फेरि पुनः आयो अब वासरुम टोयलेट जाँदाखेरि पनि अलिकति
डाक्टर साहब पछिल्लो समयमा जुन कोरोना संक्रमणका बिरामीहरू पनि बढ्दै जाने र मृत्युको संख्या पनि त्यही अनुपातमा बढ्दै गइरहेको अवस्थामा सामाजिक सञ्जालहरूमा पनि विभिन्न किसिमका कुराहरू आइरहेका छन् यहाँ एउटा वरिष्ठ फिजिसियन र कोरोना फोकल पर्सन पनि हुनुहुन्छ के भन्नुहुन्छ त्यस्ता खालका सामाजिक सञ्जालका सन्देशहरूले आम कोरोना संक्रमितहरू हुनुहुन्छ उहाँहरूलाई कस्तो खालको मनोविज्ञान बनाउन सक्छ के कुरामा ध्यान दिन जरुरी भन्नुहुन्छ यहाँले
सामाजिक सञ्जालमा दुईवटा खालको देखिरहेको थियो एउटा त अक्सिजन अब दिन दिन भेराइटी अफ औषधिहरू राखेको यो औषधि खाए कोरोना निको हुन्छ भन्ने होइन कसैले बाफको नेबुलाइजर मेसिनको प्रयोग गरेन अक्सिजनको मात्रा बढ्छ भन्ने यी सबै कुरा कुनै पनि सत्य होइन एउटा कुरा चाहिँ सामाजिक सञ्जालमा प्रोन पोजिसन भन्ने अक्सिजन घाटीमा भर्ती गरेर सुत्ने भन्ने एउटा कुरा त्यो चाहिँ हामी सबैले अक्सिजनको मात्रा 93 भन्ने पढ्न गयो भने त्यो अस्पताल जानुभन्दा अगाडि केही कठिनाइले अक्सिजन जान सकिएको छैन भने त्यो प्रोन पोजिसन भर्ती गरेर सुत्ने त्यो चाहिँ हामी सबैले गर्नुपर्छ अरू यो नेबुलाइजर मेसिनहरू अनि त्यसपछि औषधिहरूको प्रयोग गर्नेको तिनीहरूसँग गर्न हुँदैन उच्च मनोबलका साथ घरमा बस्ने अक्सिजन नियमित नाप्ने अथवा हिँड्दा यताउता गर्दा फ्याँक्या हुँदैन भने केही आत्नु पर्दैन घरमै बसेर हुन्छ मेन घरमा बस्ने उद्देश्य भनेको परिवारको अरूलाई सङ्क्रमणबाट बचाउने हो त्यसमा चाहिँ आफू जिम्मेवार बोध भएर त्यो कुरा गर्नुभयो भने बिस्तारै 10-12 दिन चाहिँ 12 दिनपछि त डराउनै पर्दैन बिस्तारै इम्प्रुभ हुन्छ त्यो उच्च मनोबल कायम राख्ने भने चाहिँ हामीले देख्न सकिन्छ तर सामाजिक सञ्जालहरूमा देखिएका औषधिहरू
डाक्टर साहब विशेष गरेर जुन होम आइसोलेसनलाई अहिले बढी प्राथमिकताका साथ राखिएको छ र अधिकांश संक्रमितहरू पनि होम आइसोलेसनमा बसिरहनु भएको छ होम आइसोलेसनमा बसेका आफ्ना परिवारका सदस्यलाई अन्य अभिभावक अथवा परिवारका सदस्यहरूले कसरी सहयोग गर्न सक्नुहुन्छ के कुराहरूमा ध्यान दिन सक्नुहुन्छ छोटकरीमा बताइदिनुहोस् न
संक्रमितसँग नियमित अब टेलिफोनको फोनमा कुरा गर्न सकिन्छ सामाजिक दूरी कायम गरेर मास्क दुवैजनाले मास्कको प्रयोग गरेर सामाजिक दूरी गर्न सकिन्छ नियमित रूपमा खानाको बारेमा नियमित रूपमा पोषणयुक्त खानाहरू परिवारको अरू मेम्बरले दिने हो हौसला चाहिँ प्रत्येक अचेति भेटमा बढाइदिइराख्नुपर्छ अनि उहाँले अरू संक्रमितलाई कुनै किसिमको असुविधा त्यस्तो हुनु भएन सामाजिक दूरी कायम गरेर आफूले सेफ ठाउँमा राखेर संक्रमितसँग कुराकानीहरू गर्ने, आफ्नो दल बढाउने, खानापिनाहरू सबै टाइममा दिने, त्यो चाहिँ गर्नुपर्छ। दुवैजनाले मास्कको प्रयोग र सोसियल डिस्टेन्स मेन्टेन गर्नुपर्छ।
उहाँ हुनुहुन्थ्यो लुम्बिनी प्रादेशिक अस्पताल बुटोलका वरिष्ठ फिजिसियन तथा कोरोना फोकल पर्सन डाक्टर नन्दु पाठक। कोरोनाबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको मानवाधिकार शिक्षा रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब सुनौ साथमा बुटुल उपमहानगरपालिकाले कोरोना संक्रमणको जोखिमलाई कम गर्न र संक्रमितको उपचारलाई सहज बनाउनका लागि के कस्तो तयारी गरेको छ। बुटोल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी:
विदेशबाट आउनुहुने दाजुभाइ दिदीबहिनीहरूका लागि अहिले नेपाल सरकारले 13 नाका मात्रै व्यवस्थापन गरेको छ। 13 नाका मध्ये हाम्रो रोपन्देहीको बेलैया नाका एउटा हो। बेलैया नाकाबाट आउनुहुने दाजुभाइ दिदीबहिनीहरूलाई हामीले बेलैया नाकामा नै चेक जाँच हुन्छ। उहाँहरू नेगेटिभ निक्लेपछि बुटोल उपमहानगरपालिकाका दाजुभाइ दिदीबहिनीहरू, यहाँ बसोबास गर्ने दाजुभाइ दिदीबहिनीहरूलाई हामी उहाँलाई बधाइदिन्छौँ र तपाईँ सुरक्षित आउनुभएछ, 10 दिन होम क्वारेन्टाइनमा बस्नुहोस्, अनि यहाँ ज्यादै नै धेरै भाइरसको संक्रमण छ दोस्रो लहरको, सुरक्षित हुनुहोला भनेर उहाँलाई काउन्सिलिङ गर्छौँ र हाम्रो सवारी साधन मार्फत उहाँलाई हामी घर पुर्याउने काम गर्छौँ र त्यहाँ चेक जाँच गर्दा जो पोजिटिभ देखिनुहुन्छ, संक्रमित देखिनुहुन्छ उहाँलाई हामी हाम्रो सार्वजनिक आइसोलेसन छ एन्फामा, हजुरहरूलाई थाहा छँदैछ, सबैलाई लगभग थाहा छ, त्यो हाम्रो चाहिँ आइसोलेसनमा हामी उहाँहरूलाई राख्छौँ र उहाँहरू अब सुरक्षित स्वस्थ हुनुहुन्छ भनेपछि मात्रै उहाँहरूलाई हामी घर पठाउँछौँ। अनि तेस्रो, यहीँभित्र रहनुभएका दाजुभाइ दिदीबहिनीहरू जो अहिले समुदाय स्तरमै दोस्रो लहरले चाहिँ आक्रान्त पारेको छ, उहाँहरू होम आइसोलेसनमै हुनुहुन्छ अधिकांश। होम आइसोलेसनमा भएकाहरूका लागि हाम्रो स्वास्थ्य कर्मीले नियमित सम्पर्कमा राख्ने र उहाँहरूको अक्सिजन लेभल घटेको अवस्थामा एउटा प्रोटोकल बनाइएको छ, त्यो प्रोटोकलभन्दा तल अक्सिजन लेभल घटेपछि हाम्रो स्वास्थ्य कर्मीले आफै गएर अक्सिजन लगाइदिनुहुन्छ र त्यहीँ आफ्नो निगरानीमा टेलिफोन मार्फत सम्पर्क मार्फत घुम्ती टोली हिँडिरहन्छ। त्यसै गरी नै जो बाहिरबाट आउने दाजुभाइ दिदीबहिनीहरू, होइन हामी त यो सामुदायिक आइसोलेसनमा बस्दैनौँ, हामी होटेलमा बस्न पाए आफै पैसा तिर्थ्यौँ गरौँ भन्नेहरूका लागि हामीले चाहिँ होटेल आइसोलेसन, होटल तथा रेस्टुरेन्ट व्यवसाय सँगसँग आबद्धता गरेर बुटोलका निश्चित होटलहरू होटल आइसोलेसन छन्, त्यो होटल आइसोलेसनमा उहाँहरूको व्यवस्थापन गरिन्छ र होटल आइसोलेसनमा पनि हाम्रो स्वास्थ्य कर्मीको एउटा टिम छ, त्यो टिमले चाहिँ मोनिटरिङ गर्छ र त्यहाँ पनि श्वास प्रश्वासमा समस्या पर्यो, निश्चित मापदण्डभन्दा कम अक्सिजनको अवस्था रह्यो भने त्यहाँ पनि अक्सिजनको सप्लाई हुन्छ। यसरी हामीले अक्सिजन व्यवस्थापन गरेका छौँ, अक्सिजन ब्याङ्क व्यवस्थापन गरेका छौँ। त्यो अक्सिजन ब्याङ्कले बुटोलमा होम आइसोलेसनमा रहनुभएका, अनि त्यसपछि चाहिँ हाम्रो सामुदायिक आइसोलेसनमा रहनुभएका, त्यसपछि हाम्रो चाहिँ होटल आइसोलेसनमा रहनुभएका संक्रमितहरूका लागि हामी निःशुल्क अक्सिजन सेवा प्रवाह गर्ने गरी अक्सिजन ब्याङ्क तयार गरेका छौँ। त्यो अक्सिजन ब्याङ्कमा हामीसँग लायन्स क्लबले साझेदारी गरेको छ, रिफिलिङमा लायन्स क्लबले साझेदारी गर्छ, अक्सिजनको सिलिन्डरको व्यवस्था हामी गर्छौँ र त्यसमा एउटा कार्यदल बनाएर उद्योग सङ्घ, व्यापार सङ्घ, उद्योग वाणिज्य सङ्घ अनि सामुदायिक हस्पिटलका अध्यक्षहरू उहाँहरूलाई राखेर एउटा कार्यदल बनाएर त्यो कार्यदलले एउटा मापदण्ड बनाएर अब बुटोलमा यसरी आइसोलेसनमा रहनुभएकाहरूका लागि अक्सिजनको कमीका कारणले, श्वास प्रश्वासमा अप्ठ्यारो परेका कारणले समस्यामा नपर्ने खालको वातावरण तयार गर्नुपर्ने आवश्यकता महसुस भएर हामीले तयारी गरेका छौँ र अहिले देशैभरि लौ सिलिन्डर छैन, एउटा अभाव जस्तो स्थिति सिर्जना भएपछि हामीले सबै उद्योगीहरूलाई आह्वान गऱ्यौँ, उत्पादकहरूलाई आह्वान गऱ्यौँ, बैठकमा बोलायौँ, डिलरहरूलाई आह्वान गऱ्यौँ, बैठकमा बोलायौँ र यो अक्सिजनको आपूर्तिलाई यसरी व्यवस्थापन गर्नका निम्ति सहयोग गर्नु भनेपछि अहिले उत्पादकहरूले रिफिलका लागि हामी कति पनि कमी गर्दैनौँ भनेर वचनबद्धता दिनुभएको छ र अहिले हामीले 100 सिलिन्डर आज हामी पुऱ्याउँदैछौँ पुग्छ र उद्योगी साथीहरूलाई पनि थप आह्वान गरेका छौँ र अब सिलिन्डर कलेक्सन गर्ने काम पनि जारी छ र यो सेवा दिने काम पनि हाम्रो जारी छ। यो त यति जटिल भइसकेको छ, त्यस कारणले अहिले यहाँभन्दा पछिल्लो क्रिटिकल केयरका लागि प्रदेश सरकारद्वारा सञ्चालित प्रदेश सरकारको व्यवस्थापनमा प्रादेशिक अस्पताल, भीम अस्पताल, निजी अस्पतालहरू, जीसीएमएस, भीमसन अस्पतालहरूले पनि अक्सिजन बेड, भेन्टिलेटर बेड सुरु गरेका छन् र त्यो क्रिटिकल केस उहाँहरूले सेवा दिन पर्यो। त्योभन्दा क्रिटिकल केयर भन्दा अगाडिको केसमा मात्रै पालिकाले हेर्न सक्ने, किनभने हामीसँग प्राविधिक जनशक्ति पनि त्यही खालको छ, त्यसरी नै हामीले व्यवस्था गरेका छौँ।
प्रमुखज्यू, पहिलो कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेका बेला यहाँहरूले एउटा अभियान सञ्चालन गर्नु भएको थियो, जहाँ संक्रमित हुनुहुन्छ त्यहाँ जनप्रतिनिधि आयुर्वेद औषधि बोकेर संक्रमितको घर दैलोमा र एउटा पत्र बोकेर उहाँहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै हिँड्नु भएको थियो। अहिले त्यो कार्यक्रम पनि यहाँहरूको यथावत छ कि के छ, छोटकरीमा बताइदिनुहोस् न।
जारी कार्यक्रम भएको हुनाले त्यो हाम्रो जारी छ, जो आफ्नै स्वास्थ्य अलि प्रतिकूल भएका कारणले म आफै घर घरमा जान सकेको छैन। नगरवासी दाजुभाइ दिदी बहिनीहरू कहाँ, पहिला त म 1400 संक्रमितको घर घरमा आफै पुगेको थिएँ, यसपालि चाहिँ म स्वास्थ्य कारणले जान नसके, यहाँ बैठक आदि इत्यादि चलाउनु पर्ने भएर अहिले वडा स्तरका जनप्रतिनिधि मार्फत हाम्रो स्वास्थ्य शाखाले कामलाई जारी राखेको छ। अहिले 1700 माथि संक्रमित हुनुहुन्छ, एकैचोटि 1700 पोका बनाउन अहिले हाम्रो सबै स्टाफहरू पनि धेरै संक्रमित भएको हुनाले हाम्रो त्यो काम जारी छ। अलिकति पहिला थोरै संक्रमित हुँदाखेरि जति छिटो सेवा पुग्न सक्थ्यो, अहिले सेवाको टाइमिङ अलिक फरक भएको हुनाले अहिले थप गाडी व्यवस्था गरिएको छ र यो सबै प्रबन्धका लागि हामीले चाहिँ तिनटा, एउटा क्रिटिकल केयर एम्बुलेन्स, एउटा अक्सिजन सप्लाई एम्बुलेन्स, एउटा चाहिँ होल्डिङ सेन्टरबाट घरसम्म पुर्याउने, होल्डिङ सेन्टरबाट आइसोलेसन सेन्टरसम्म पुर्याउनका निम्ति सवारी साधन, यसरी तिन तिनवटा सवारी साधन, अनि हाम्रो अक्सिजन ब्याङ्क, त्यसपछि हाम्रो आयुर्वेदिक भिटामिन सहितको र एउटा संक्रमितले 24 घन्टामा के गर्नुपर्छ भन्ने चिकित्सकको सल्लाह अनुसारको सूची समेतको पत्र हामीले चाहिँ संक्रमितको घर पुर्याउने कामलाई जारी राखेका छौँ। म फेरि पनि यति कुराले मात्रै पनि अझै पुरा भएको छैन, सबै नगरवासी दाजुभाइ दिदीबहिनीहरू यो लकडाउन यो निषेधाज्ञाको बेलामा यो 14-15 दिन घरमै सुरक्षित बस्नुभयो भने सबभन्दा सुरक्षित उपाय त्यही हो, डिस्टेन्स मेन्टेन गर्ने, आफूले सेनिटाइज हुने, घरको मान्छे बाहिर जाने मान्छे घरभित्र प्रवेश गर्दा सेनिटाइज भएर मात्रै प्रवेश गर्ने, आवश्यक पर्दाखेरि आपूर्ति व्यवस्थाका लागि आपूर्ति एउटा कमिटी बनाइएको छ, अक्सिजनका लागि अलगै, भेन्टिलेसनका लागि अलगै छ, यी सबै व्यवस्था आपूर्ति व्यवस्थाका लागि पनि हाम्रो आपूर्ति व्यवस्था सुपन समिति छ, कसैलाई केही सामान नपुग अवस्थामा त्यो समितिले व्यवस्था गरेर सुरक्षा कर्मीहरूको सहयोगमा सप्लाईलाई पनि र अर्को अनुगमन पनि छ, यो बेलामा ठ्यारो गरेर कालाबजारी आदि इत्यादि गर्नेहरूका लागि पनि अनुगमन कमिटी बेला बेलामा अनुगमन गर्ने व्यवस्था पनि मिलाइएको छ। यी सबै व्यवस्थाका बावजुद हस्पिटलका बेडहरू नपुग्ने अवस्था आउन सक्छ, यसको औषधि छैन, इम्युनिटी पावरै बढाउने कुरा हो, त्यसो भएको हुनाले हामीले चाहिँ यो पिसिआर र एन्टिजेनिक पनि हामीले निशुल्क गरेका छौँ, ल्याबमा गाउँबालीमा जान्छ, हाम्रो प्रादेशिक हस्पिटलमा नै भइरहेको छ र यो काम पनि हामीले चाहिँ जो बिमारी कन्ट्याक्ट ट्रेसिङलाई पनि जारी राखेका छौँ, त्यसको पनि एउटा स्वास्थ्य टिम छ। यसरी हाम्रो पालिकाको क्षमता अनुसार र यहाँका सबै व्यवसायिक सङ्घ संस्थाहरूसँग, क्लबहरूसँग सहकार्य गरेर, हातेमालो गरेर हामीहरू अगाडि बढेको अवस्था छ।
उहाँ हुनुहुन्थ्यो भुटुल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, पालिकाले गरेका प्रयासहरूका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो।
उत्तिकै महत्वपूर्ण छ भौतिक दूरी।
के विषयको कविता सुनाउन लाग्नु भएको हो कुन्नी?
कहाँ कविता हुनुरी, म त कोरोना भाइरसबाट बच्ने उपाय सुनाउँदैछु।
ए हो र, मलाई पनि सुनाउनुहोस् न, के हो त्यस्तो उपाय?
सरकारले काठमाडौँ उपत्यका लगायत ठुला सहरमा निषेधाज्ञाको आदेश जारी गरेपछि धेरै मानिस सहर छोडेर गाउँ घरतिर आउनु भएको छ। गाउँघर पुगेपछि परिवारजन र साथीभाइसँग घुलमिल हुनु अगाडि 10 दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्छ।
हामीले कोरोनाबाट बच्न सक्ने अधिकतम उपायको खोजी गर्नुपर्छ। भिडभाड र भेटघाटलाई अहिले थाती राख्नुपर्छ। 2 मिटरको भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र साबुन पानीले मिचिमिची हात धुने गर्नु सके कोरोना सर्न सक्ने सम्भावना निकै कम हुन्छ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र 300।
यिनै विषय वस्तुमा चर्चा परिचर्चा गर्दा गर्दै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगंज। हामीलाई nepalganj@insec.org.np पनि पत्र पठाउन र facebook.com/insecradio पनि कमेन्ट लेख्न सक्नुहुन्छ। त्यस्तै रेडियो जागरण 93.6 MHz बुटोलमा पनि पत्र पठाउन सक्नुहुन्छ। आजलाई मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म साथ दिनुभएकोमा प्राविधिक कक्षका साथी किशन बराल र सुदीप पहाडीलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालक म रिमा पिसीलाई पनि बिदा दिनुहोस्। नमस्कार।